یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے. السلام علیکم. پاکستان میں اس وقت رات کے 9, بھارت میں 9:30, اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں دن کے 12 بج رہے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید, خبروں کے ایک بلٹن کے ساتھ. لیبیا پر قابض حریف حکومتوں نے جمعے کے روز اپنے الگ الگ بیانات میں فوری طور پر فوجی کاروائیاں روکنے اور جلد ہی قومی سطح پر انتخابات کرانے کا اعلان کیا ہے. اقوام متحدہ نے اس معاہدے کا خیر مقدم کیا ہے. ان اعلانات پر طرابلس میں قائم اقوام متحدہ کی حمایت یافتہ اتحادی حکومت کے سربراہ فائز السراج اور ملک کے مشرقی حصے پر قابض کمانڈر خلیفہ حفتر عبد الرحمن کی پارلیمنٹ کے اسپیکر عقیلہ سوالے نے دستخط کیے. دونوں فریق سراج کی حکومت کے قیام کے بعد سے دسمبر سن 2015 سے عملی طور پر حالت جنگ میں رہے ہیں. لیبیا کے لیے اقوام متحدہ کی اعلی سفارتکار اسٹیفنی ولیمز نے اس اعلان کو تاریخی قرار دیتے ہوئے کہا ہے کہ اس سلسلے میں تمام فریقوں کو اپنی ذمہ داریاں پوری کرنی چاہئیں. مصر کے صدر عبد الفتح السیسی نے بھی جنگ بندی کے اعلان کا خیر مقدم کیا ہے. دارالحکومت طرابلس سے وزیر اعظم فائز السراج کی طرف سے جاری ہونے والے بیان میں فوج کو حکم دیا گیا ہے کہ وہ لیبیا میں فوری طور پر لڑائی بند کر دے اور جنگی آپریشنز روک دے. دوسری جانب کمانڈر خلیفہ حفتر عبد الرحمن کی فورسز کے زیر انتظام علاقوں کی پارلیمان کے اسپیکر عقیلہ سوالے عیسیٰ نے بھی جنگ بندی کو کہا ہے. اقوام متحدہ کی تسلیم شدہ حکومت جی این اے اور فوجی کمانڈر خلیفہ حفتر کی فورسز ایل این اے دونوں نے ایک دوسرے سے تیل کی برآمد پر عائد پابندیاں ختم کرنے کا مطالبہ بھی کیا ہے. طرابلس میں قائم جی این اے حکومت نے آئندہ برس مارچ میں پارلیمانی اور صدارتی انتخابات کا بھی مطالبہ کیا ہے. امریکہ کا بڑا بحری بیڑا یو ایس ایس ہرشل ووڈی ولیمز یونانی جزیرے کریٹ پر پہنچ گیا ہے, جہاں نیٹو کے رکن ممالک یونان اور ترکی کے درمیان مشرقی بحر روم میں توانائی کے حقوق سے متعلق کشیدگی میں اضافہ ہوا ہے. اس سے قبل ترکی کی جانب سے زیر سمندر تیل اور گیس کی تلاش کے اقدامات کی حفاظت کے لیے اس سمندری علاقے میں بھیجا جانے والا جنگی جہاز 12 اگست کو یونانی جنگی جہاز سے ٹکرا گیا تھا. امریکی حکام نے یہ واضح نہیں کیا ہے کہ امریکی بحری بیڑا کریٹ میں کب تک رہے گا. تاہم قبرص کے وزیر خارجہ نیکوس کرسٹو ڈولیڈس کا کہنا ہے کہ یورپین یونین اور علاقے کے دیگر ممالک کی فوجیں بھی اس خطے میں پہنچنے والی ہیں. جرمن چانسلر اینگلا مرخل یورپین یونین کی موجودہ چیئر پرسن کی حیثیت سے یونان اور ترکی پر زور دے رہی ہیں کہ وہ سمندری علاقے میں توانائی کے حقوق کے حوالے سے مذاکرات کا راستہ اختیار کریں. جرمنی نے ترکی پر پابندیاں عائد کیے جانے سے اختلاف کرتے ہوئے ترکی کو مشورہ دیا ہے کہ وہ متنازع سمندری علاقے سے فوجی بحری جہاز واپس بلا لے. امریکہ کے صدر ڈونلڈ ٹرمپ نے عراق کے وزیر اعظم مصطفیٰ الکاظمی کو یقین دہانی کرائی ہے کہ امریکی افواج کو بہت جلد ان کے ملک سے واپس بلا لیا جائے گا. عراقی وزیر اعظم نے جمعرات کو صدر ٹرمپ سے اوول آفس میں ملاقات کی. اس موقع پر عراق میں امریکی فوجیوں کی موجودگی سمیت دیگر امور پر تبادلہ خیال کیا گیا. صدر ٹرمپ نے صحافیوں سے گفتگو کرتے ہوئے کہا کہ کسی ایک موقع پر ہمیں یقینی طور پر عراق سے اپنے فوجیوں کو واپس بلانا ہے. ان کے بقول امریکہ پہلے ہی عراق سے اپنے فوجیوں کی تعداد بہت کم کر چکا ہے. صدر ٹرمپ نے فوجیوں کی واپسی کی حتمی تاریخ نہیں بتائی. چین کے دارالحکومت بیجنگ میں گزشتہ 13 روز سے کرونا وائرس کا کوئی نیا کیس سامنے نہیں آیا ہے, جس کے بعد صحت کے حکام نے بیجنگ کے رہائشیوں کو ماسک پہننے کی پابندی سے آزاد کر دیا ہے. خبر رساں ادارے رائٹرز کا کہنا ہے کہ ماسک پہننے کی پابندی اٹھانے کے ساتھ ساتھ کرونا وائرس کا پھیلاؤ روکنے سے متعلق عائد دیگر پابندیوں میں بھی نرمی کی جا رہی ہے. ماسک کی پابندی کے خاتمے کے باوجود جمعے کو بیجنگ کے اکثر شہری ماسک کے ساتھ ہی اپنے گھروں سے باہر نکلے. کچھ لوگوں کا کہنا ہے کہ ماسک پہننے سے وہ خود کو محفوظ تصور کرتے ہیں, جبکہ کئی افراد نے یہ بھی کہا کہ وہ معاشرتی دباؤ کی وجہ سے اب بھی ماسک پہن رہے ہیں. امریکہ کووڈ 19 کے کیسز اور اموات کے اعتبار سے دنیا میں مسلسل پہلے نمبر پر ہے. امریکہ میں 55 لاکھ کیسز موجود ہیں اور اس وائرس سے 1,74,000 ہلاکتیں ہو چکی ہیں. خبریں ختم ہوئیں.
وائس آف امریکہ واشنگٹن آپ سے مخاطب ہے میڈیم ویو 972 کلو ہرٹز پر.
السلام علیکم، وائس آف امریکہ واشنگٹن سے آج کے خصوصی شو کے ساتھ میں ہوں یاسمین جمیل۔ آج ہم آپ کی ملاقات کروا رہے ہیں پاکستانی بحریہ کے ایک سابق چیف آف اسٹاف ایڈمرل ایم آصف سندھیلا سے، جنہوں نے پاکستانی نیوی سے اپنے ریٹائرمنٹ کے بعد اپنی زندگی کو ایک منفرد انداز سے جینے کا سلسلہ شروع کیا ہے۔ پاکستانی پانیوں کی حفاظت اور پاکستانی بحریہ میں بہتری لانے کی اپنی کوششوں کے بعد اب انہوں نے پاکستان کے سرکاری اسکولوں میں بہتری لانے کی کوششوں کا آغاز کیا ہے۔ شیخوپورہ اور فیصل آباد روڈ پر واقع اپنے آبائی گاؤں ماہیا والی سے شروع ہونے والی ان کی کوششوں کا سلسلہ پاکستان کے درجنوں سرکاری اسکولوں کے انفراسٹرکچر اور تعلیمی سسٹم کو معیاری بنا رہا ہے اور سینکڑوں طلباء و طالبات کو معیاری تعلیم کے ساتھ ساتھ ٹیکنیکل تربیت دے کر انہیں عملی زندگی کے لیے تیار کر رہا ہے، اور یہ سب کچھ انہوں نے کیا ہے ایک غیر منافع بخش ادارہ معاون فاؤنڈیشن قائم کر کے، جو پاکستان کی حکومت کے سرکاری اسکولوں کے ساتھ تعاون کر رہا ہے ان کو بہتر بنانے میں، ان کے سسٹم کو، اور نام ہے ان کے ادارے کا معاون فاؤنڈیشن۔ تو اس کے سی ای او ہیں اور فاؤنڈر ہیں، ہمارے ساتھ ٹیلی فون پر اسلام آباد سے موجود ہیں۔ ان کو خوش آمدید کہتے ہوئے اپنے پروگرام کا آغاز کرتے ہیں۔ السلام علیکم محمد آصف سندھیلا صاحب۔
وعلیکم السلام،
بہت شکریہ ہمارے پروگرام کے لیے وقت نکالنے کا۔ تو سنائیے اپنی کہانی کہ ریٹائرمنٹ کے بعد یہ جو نیا سلسلہ آپ نے شروع کیا، اس کے پس منظر کیا تھا اور کیسے یہ کہانی اب اس موڑ تک پہنچی ہے کہ ہم نے آپ کو مدعو کیا ہے وائس آف امریکہ کے اس پلیٹ فارم پر، وہ کہانی اپنے تمام سننے والوں تک پہنچانے کے لیے۔
میں ایک تو وائس آف امریکہ کا شکریہ ادا کرتا ہوں کہ آپ نے مجھے مدعو کیا۔ میں کوشش کروں گا کہ اس محدود ٹائم میں آپ کو اپنی کہانی سنا سکوں۔ میں یہ سمجھتا ہوں کہ اللہ تعالیٰ کرم بہت سے لوگوں پہ ہمارے ملک میں، پوری دنیا میں کرتا ہے، تو میری میں اپنی زندگی کے بارے میں آپ کو کہہ سکتا ہوں کہ ایک کیا کہتے ہیں نا، ٹریگرز کچھ لائف میں آتے ہیں۔ تو میں جب چیف آف دا نیول اسٹاف تھا تو میں نے ایک کتاب پڑھی، تھری کپس آف ٹی، آپ نے بھی شاید دیکھی ہو، گریگ مارٹنسن نے، بعد میں انہوں نے ان کے اوپر بڑی کیا کہتے ہیں نا، کنٹروورسی بھی ہوئی۔ لیکن میرے لیے جب یہ میں نے کتاب پڑھی تو مجھے لگا کہ یہ بندہ امریکہ سے آتا ہے، کے ٹو سر کرنے جاتا ہے، بیمار ہو جاتا ہے، پھر وہ چلا جاتا ہے ایک گاؤں میں، لے جاتے ہیں اس کو، تو جاتے ہوئے وہ پوچھتا ہے کہ میں کیا کر سکتا ہوں، تو وہ کہتے ہیں ہمیں اسکول بنا دو بلتستان میں نا۔ تو وہ اپنے جا کے وہاں پہ شروع کرتا ہے ایک آرگنائزیشن، اور اس وقت جب میں نے بھی یہ پڑھا تو ان کے 100 سے زیادہ پاکستان میں اور اسکولز تھے، اور افغانستان میں بھی اور تاجکستان میں بھی۔ تو مجھے خیال آیا کہ ایک امریکن آ کے کر سکتا ہے تو ہم بھی یہ کام کر سکتے ہیں۔ تو میں نے تب سے اپنے ذہن میں بنایا کہ ہم نے انشاءاللہ تعالی تعلیم پہ کوئی کام کرنا ہے، لیکن کیسے کیا جائے یہ ہم نے، جب میں ریٹائر ہو رہا تھا تو میرے ساتھی، میرے کلاس فیلوز ہیں میرے ساتھ، جن میں دو ایک ایئر فورس میں گئے، ایک بیوروکریٹ بنے، میں نیوی میں تھا، تو ہم نے بیٹھ کے اس پہ کافی سوچ بچار کیا، اور ہم نے دیکھا کہ بہت سارے لوگ پاکستان میں تعلیم کے میدان میں بہت عمدہ کام کر رہے ہیں، لیکن سب سے زیادہ جو گورنمنٹ کے اسکول اویلیبل ہیں وہاں پہ حالات کچھ اتنے اچھے نہیں ہیں۔ اور ہم نے پھر جو ہمارے ساتھی بیوروکریٹ ہیں ان کا اس میں بہت تجربہ تھا، ہم نے فیصلہ کیا کہ جو گورنمنٹ اسکول ہیں اور خاص طور پہ جو دیہی علاقوں میں ہیں، وہاں پہ ہم کوشش کریں گے کہ ان اسکولوں کو بہتر کیا جائے۔ اب جب بہتر کی بات ہے تو بہتر میں پہلی بات تو سب سے بڑی بات یہ ہے کہ پتہ یہ کرنا چاہیے کہ مسئلہ کیا ہے۔ تو ہم نے ہماری سمجھ کے مطابق، اور باتیں بھی ہیں، سب سے بڑا مسئلہ جو ہے وہ استاد ہے۔ گورنمنٹ اسکول میں رورل ایریا میں استاد ہیں نہیں، اگر ہیں تو آتے نہیں، آتے ہیں تو پڑھاتے نہیں، پڑھاتے ہیں تو ٹھیک نہیں پڑھاتے، یہ ایک مین مسئلہ ہے۔ تو اس کے لیے ہم نے پھر گورنمنٹ کے ساتھ ایک ایگریمنٹ کرتے ہیں جس میں کچھ کام گورنمنٹ نے کرنے ہوتے ہیں، کچھ ہم نے کرنے ہوتے ہیں۔ پھر ہم ٹیچرز کو سب سے پہلا کام کرتے ہیں کہ ٹیچر ہونے چاہیے اسکول میں، ان کی ٹریننگ ہونی چاہیے اور ان کی سپرویژن ہونی چاہیے تاکہ پتا چلے کہ یہ لوگ کام بھی کرتے ہیں۔ تو میرا گاؤں آپ نے جیسے فرمایا شیخوپورہ میں ہے، دو اسکول، ایک بچیوں کا مڈل اسکول، 140 بچیاں تھیں 2015 میں، और बच्चों का हाई स्कूल है 1 to 10, उसमें 180 बच्चे थे। तो हमने जब काम शुरू किया, टीचर्स की ट्रेनिंग कराई टीचर्स को, फिर आहिस्ता आहिस्ता साथ फर्नीचर, वॉशरूम। अच्छा, मैं एक और बात बताऊं कि टीचर्स के साथ हमारे 3 मस्ट हमने डिक्लेयर किए हैं। दूसरी चीज ये है कि स्कूल जहां भी गवर्नमेंट का हो उसमें वॉशरूम अवेलेबल है, लेकिन ज्यादातर काम नहीं कर रहे होते। तो हम पहला काम करते हैं टीचर्स के साथ साथ वॉशरूम ठीक करते हैं, कम है तो ज्यादा वहां पे एक दो बना लेते हैं, एक बना लिया दूसरा बना लिया। तीसरा काम कि बच्चों के लिए पीने का पानी होना चाहिए। ये तो 3 हमारे हैं मस्ट। इसके अलावा कंप्यूटर लैब्स, फर्नीचर्स, क्लासरूम्स, टीवीज, वीडियोस और स्पोर्ट्स, वो तो फिर सारे काम करते हैं। तो मैं, अब काफी लंबी होगी बात, हमने 2 स्कूल से शुरू किया और शेखुपुरा में हमने 6 महीने में देखा कि बच्चियां 140 से 342 हो गई, बच्चे 180 से 370 हो गए और आज वो 600 से ज्यादा हैं। रिजल्ट जो 0 to 50% पे थे वो अल्लाह ने किया कि वो 65 to 100% पे हो गया। तो हमें लगा कि कुछ काम ये ठीक है, तो फिर हमने अपने काम को आगे बढ़ाया और अपनी पूरी यूनियन काउंसिल में स्कूल लिए और फिर हम आगे इस्लामाबाद, जेलम और इस तरह चलते चले गए।
तो हुकूमत से आपका जो एग्रीमेंट हुआ किस तरह से हुआ? क्या कोई भी इदारा हुकूमत के साथ इस तरह का एग्रीमेंट कर सकता है? कोई एनजीओ कर सकती है?
जी, एनजीओ सारे कर सकते हैं, लेकिन मैं यहाँ पे जरूर कहूंगा कि शायद अल्लाह का करम है कि मैं चूंकि उस वक्त चीफ मिनिस्टर पंजाब में शहबाज शरीफ साहब थे, मैंने उनसे जाके कहा, बल्कि मैंने प्राइम मिनिस्टर साहब को जब मैं फेयरवेल कॉल पे मिला तो मैंने उनको बताया कि हम ये काम करेंगे। तो उन्होंने फिर शहबाज शरीफ साहब को बताया, मैं जाके मिला तो उन्होंने एक बंदा अपना डेप्टी सेक्रेटरी मेरे साथ कनेक्ट किया कि जब भी मसला हो इसको बताना। तो हमारे लिए जरा आसान हो गया, लेकिन बाकी लोग भी कर सकते हैं। ये जरा थोड़ा सा गवर्नमेंट के कामों में स्लो होता है, लेकिन इस एग्रीमेंट में एक बहुत लंबा चौड़ा एग्रीमेंट है कि जी हम, पहली बात तो हमने लिखी है कि जी जो भी हम स्कूल में काम करेंगे उसके ऊपर, ये स्कूल के लिए है, इसके ऊपर हमारा राइट कोई नहीं है, ये गवर्नमेंट का स्कूल है तो गवर्नमेंट को ही होगा। नंबर 2, हम जो सिलेबस गवर्नमेंट का है उसी को पढ़ाएंगे, उसी को ठीक करेंगे। हाँ, अलबत्ता बच्चों को तरबियत के लिए मॉरल्स एंड एथिक्स की ट्रेनिंग करेंगे, लाइफ स्किल्स बेस्ड एजुकेशन पे बात करेंगे बच्चियों को इन चीजों पे। और तीसरा जो है कि जो टीचर्स हैं उनको जब हम ट्रेन कर लेंगे तो गवर्नमेंट उनको फिर ट्रांसफर नहीं करेगी वहां से, और वो गवर्नमेंट उसको एग्री करती है। और पूरे 5 साल में सिर्फ 2 बार हमें जरूरत पड़ी है कहने की के इन लोगों को ले जाएं, तो शुक्र है अल्लाह का काम अच्छा चल रहा है।
ठीक, तो अब इस वक्त तो आपके जो हैं इस वक्त गवर्नमेंट के ऑलमोस्ट 88 स्कूल्स हैं जो एक तरह से आपने अडॉप्ट किए हैं, और आप इसको
जी इसको अडॉप्शन कहेंगे आप, लेकिन मैं जरा थोड़ा सा करेक्शन कर दूं कि इस्लामाबाद में हमारे पास स्कूल है और जेलम में, शेखपुरा में, गिलगित बल्तिस्तान में हमारे पास 65 स्कूल हैं, जिनमें से 32 गवर्नमेंट के हैं और 33 जो हैं वो कम्युनिटी स्कूल्स हैं अलग। तो वो अगर आप कहें कि जी हम शेखपुरा से निकले, इस्लामाबाद आ गए, जेलम आ गए, गिलगित किधर चले गए, तो मेरा अगर बस चले तो हम जहां पे हों उधर ही से एक्सपेंड करें, लेकिन जो कोई फंडिंग करते हैं फिर वो लोग बताते हैं कि मुझे मेरे गाँव में काम करें, फला जगह पे करें। तो इस वजह से हमें ये जो है पोलका जानी पड़ी मुख्तलिफ।
अच्छा, तो इसका मतलब है कि न सिर्फ ये कि आप गवर्नमेंट के स्कूलों को बेहतर बनाने की कोशिशों में मसरूफ हैं, बल्कि जो कम्युनिटी के स्कूल्स हैं उनको भी आप अडॉप्ट कर लेते हैं और उनको भी वही सहूलियात फराहम करने की कोशिश करते हैं जो आप गवर्नमेंट स्कूलों के इंफ्रास्ट्रक्चर को, सिस्टम को बेहतर बनाने के लिए कर रहे हैं, और वही एग्रीमेंट आप उनसे भी करते हैं?
जी, वो उसमें जो है एग्रीमेंट हमारा ज्यादातर कम्युनिटीज के साथ होता है और वो भी तकरीबन उसी तरह का है, लेकिन गिलगित बल्तिस्तान में कम्युनिटीज बेचारे बड़े गरीब लोग हैं, लेकिन बहुत अच्छी रिस्पांस हमने देखी कि गिलगित बल्तिस्तान के लोग जो हैं बहुत एफर्ट करते हैं कि उनके बच्चे पढ़े, अपने कोशिश करते हैं कि उनकी हेल्प की जाए और एग्रीमेंट करते हैं हम उनके साथ। लेकिन हमारा बेसिक मॉडल जो है ना वो गवर्नमेंट स्कूल को ठीक करना है। गिलगित बल्तिस्तान में इसलिए करना पड़ा क्योंकि जो हमें फंड कर रहे हैं उनकी रिक्वायरमेंट थी कि हम गिलगित बल्तिस्तान में काम करें, तो कुछ उन्होंने बताए, कुछ हमने गवर्नमेंट के साथ मिलके, तो इस तरह का मिला जुला है।
तो इसका मतलब कि आपकी फंडिंग कोई इदारा कर रहा है जिसका आप इस वक्त नाम नहीं ले रहे?
जी जी जी, बहुत सारे। फॉर एग्जाम्पल मैं आपको बताऊं कि जो जेलम में हमारे स्कूल हैं उसकी फंडिंग हमारे एक डॉक्टर साहब हैं, एज एन इंडिविजुअल वो करते हैं। इस्लामाबाद में हमारी फंडिंग एक आपके नाम सुना होगा, ए लाइट के नाम से है, उनके साथ हमने शुरू किया लेकिन अब उनकी फंडिंग खत्म हो गई है, तो हम अपने तौर पर जनरेट करते हैं। इसी तरह जो है जीबी में भी और लोग हमें फंड कर रहे हैं।
ठीक, तो इनफरादी तौर पर जो लोग हैं वो आपके साथ मुंसलिक हैं और कोई बड़ा इदारा ऐसा नहीं है जो आपके साथ मुंसलिक हो, आप वो अपने फंड्स खुद जनरेट कर रहे हैं किसी अंदाज में?
जी, मैं आपको बताऊं कि हमारे साथ बहुत सारे लोग, फॉर एग्जांपल हमारे सारे स्कूलों में शेखुपुरा में सोलर हमें लगा के दिया है ऑस्ट्रेलियन हाई कमीशन ने। शेखुपुरा में हमारे स्कूलों में कमरे, वॉशरूम, फर्नीचर, कंप्यूटर लैब्स, ये हमें चाइनीज कॉन्सुलेट जनरल इन लाहौर उन्होंने बना के दिए हैं। हम जनरली कोशिश ये करते हैं कि पैसे ना लें, कि हम कहते हैं जी हमें ये चीज चाहिए, आप हमें बनवा दें, हमें ये कंप्यूटर लैब ले दें। मैं एक और बात बता दूं कि हमारा एनजीओ जो है रजिस्टर्ड है गवर्नमेंट ऑफ पाकिस्तान के साथ, SECP। हम टैक्स एग्जेम्प्टेड है बाय द FDR एंड वी आर रजिस्टर्ड विद द इकोनॉमिक अफेयर्स डिवीजन गवर्नमेंट ऑफ पाकिस्तान, जिसका मतलब ये है कि बाहर से जो फंडिंग अगर कोई हमें दे तो हम रिसीव कर सकते हैं, वरना गवर्नमेंट ऑफ पाकिस्तान के प्रेजेंट जो SOPs उसमें आप बाहर से फंड नहीं ले सकते जब तक आप रजिस्टर ना करें, जो कि तकरीबन एक साल एक का प्रोसेस है, काफी लंबा चौड़ा गवर्नमेंट का प्रोसेस है। तो ये लीगल मैंने आपके लिए अर्ज किया आपको कि ये लीगल हमारा स्टेटस है, लेकिन मैं जरूर एक बात और करूंगा कि वोकेशनल ट्रेनिंग में हम थोड़ा सा काम करते हैं। शुरू हमने स्कूलों से ही किया लेकिन फिर वो हमने देखा कि वो बच्चों में जो ये बच्चे होते हैं जो पढ़ रहे हैं उनका इतना टाइम, क्योंकि बच्चों को जब वोकेशनल ट्रेनिंग के बाद कोई जॉब करनी है तो सर्टिफिकेट नहीं होता तो वो जॉब नहीं मिलती उनको, तो सर्टिफिकेशन के लिए Varying from what trade 6 months to 1 year की उनकी ट्रेनिंग होती है, तो वो मोस्टली बच्चे जो हैं स्कूल वाले बच्चे नहीं होते, वो दूसरे वाले होते हैं, और फिर जो कर लेते हैं जिनको जॉब मिल गई बहुत अच्छी बात है, जिसको नहीं मिली हम कोशिश करते हैं कोई अपना वर्कशॉप बना लें, लड़कियां कोई ब्यूटी पार्लर बना लें। हमने अभी एक स्टिचिंग सेंटर इस्टेब्लिश किया है, बाहर से ऑर्डर लेके देते हैं, जो पैसे मिलते हैं वो बच्चियों में तकसीम कर देते हैं, और अखुवत से इंटरेस्ट फ्री लोन भी इन बच्चों को लेके देते हैं कि अगर वो अपनी बिजनेस करना चाहें तो वो कर सकते हैं। तो ये भी हमारा एक दूसरा काम है जो हम कर रहे हैं।
अच्छा, तो ये जो बच्चे हैं या जो नौजवान बच्चे और बच्चियां हैं इनके लिए इन्हीं स्कूलों में आप ट्रेनिंग देते हैं या अलग से इनके सेंटर्स होते हैं?
जी, पहले शुरू तो हमने स्कूलों से ही किया था लेकिन वो फिर चूंकि बच्चे बढ़ना शुरू हो गए, जगह कम हो गई, गवर्नमेंट ऑफ पंजाब ने हमें एक वोकेशनल सेंटर बना के दिया और वो पंजाब वोकेशनल ट्रेनिंग काउंसिल के साथ मिलके हम काम करते हैं, और तो अल्लाह का शुक्र है तकरीबन पिछले 5 साल में 2000+ बच्चे और बच्चियां जो है वो इस काबिल हो गए हैं कि वो अपना कुछ कर रहे हैं, और अभी बहुत सारे लोग हमारे साथ बात कर रहे हैं जो इसमें हमारी मदद करना चाहते हैं, तो देखते हैं अल्लाह करे कि कुछ भला हो किसी का।
जो स्कूल्स आप अब तक बेहतर कर चुके हैं और आपने तफसील से कुछ तो बताया, रोशनी डाली, खासतौर पर जो लेटेस्ट तरीका तालीम है वो किस हद तक उन स्कूलों में आपने इंसर्ट किया है?
हमारे स्कूलों में एक तो वीडियोस एडिशनल चीज है, नंबर दो उसी में एक टीच द वर्ल्ड फाउंडेशन है, अमेरिकन बेस्ड है, पाकिस्तान में भी है वो काम कर रहे हैं, उनके साथ हमारे दो स्कूलों में वो टैबलेट बेस्ड KG to Class 2 को इंग्लिश, उर्दू और मैथ्स शुरू किया है। अल्लाह करे कि माशाल्लाह बच्चे काफी अच्छा कर रहे हैं, वो भी एक मैं कह सकता हूँ कि हम कर रहे हैं। तीसरी एक हम कर रहे हैं, एक मेरा सबक के नाम से एक ऑर्गेनाइजेशन है कराची में, उन्होंने अपना एक प्रोग्राम लॉन्च किया म्यूज के नाम से, मैथमेटिक्स, उर्दू, साइंस, इंग्लिश, और वो KG to Class 5 है। उसमें ऑप्शन है या तो टीवी से आप कर सकते हैं, टैबलेट से कर सकते हैं, लैपटॉप से कर सकते हैं, हमारी रिसोर्सेज इतनी ज्यादा नहीं, तो हम वो टीवी से कोशिश कर रहे हैं कि छोटे बच्चों को इसकी एक तो कॉपी पेंसिल है, किताब और ब्लैक बोर्ड है, उसके साथ ये भी हमारे स्कूलों में अगर आप आए तो हम दिखा सकते हैं कि इनमें बच्चों को माशाल्लाह उनकी समझ के लिए ये वाली चीजें भी हमने इसमें शुरू की है।
अच्छा,
स्कूलों को अगर इस मुल्क में बेहतरी होनी है तो गवर्नमेंट स्कूल को बेहतर होना है, क्योंकि 70 से 75 या 80% बच्चा गवर्नमेंट स्कूल में जाता है और वो बच्चे गरीब जो है उनकी समझ को बेहतर करना जो है मेरे ख्याल में और हमारी टीम के ख्याल में बहुत जरूरी है। और ये हमारी कोशिश है कि हम स्कूल बनाने के चक्कर में ना पड़े, जो स्कूल है उनको हम ऑपरेशनलाइज करें, ये हमारा मेन फोकस है। और बात कहूँ कि फेडरल गवर्नमेंट एंड गवर्नमेंट ऑफ पंजाब एंड जीबी गवर्नमेंट इस चीज को बहुत इंकरेज कर रहे हैं कि उनके साथ मिलके तू काम करे, और बहुत सारे और लोग भी काम कर रहे हैं, तो हम इसके ऊपर इस तरह भी देख रहे हैं कि इंशाल्लाह सिंध में भी हम काम शुरू करें, वहां पे एक सिंध एजुकेशन फाउंडेशन है। तो काम तो करने को बहुत ज्यादा है, आसान काम होता है कि मैं एक स्कूल बना लूं, 300 400 बच्चे पढ़ा लें, सारा कंट्रोल मेरे हाथ में है, लेकिन मुश्किल थोड़ा सा ये है कि जितना पैसा एक स्कूल बनाने पर लगना है उसमें हम तकरीबन 10 स्कूल ठीक कर सकते हैं, ये हमारा तजर्बा है और ये हमारा ख्याल है।
तो ये वो स्ट्रेटेजी है जो आपने अपनाई और अपने नेवी से पाकिस्तान की बहरिया से रिटायरमेंट के बाद एज चीफ ऑफ स्टाफ एडमिरल एम आसिफ संधेला साहब आपने एक सबसे पहले हुकूमत के साथ तआवुन करने के लिए एक मुआविन इदारा कायम किया और उसके आप सीईओ भी हैं, फाउंडर भी हैं, और उसके तहत आपने पाकिस्तान के सरकारी स्कूलों को बेहतर बनाने का जो सिलसिला शुरू किया है, और सिर्फ शहरों में नहीं बल्कि खासतौर पर देहातों में ये सिलसिला जारी है, और अब आप पूरे पाकिस्तान में अपनी इन कोशिशों को फैलाना चाहते हैं, और खुदा करे कि आप अपनी इन कोशिशों को और बेहतर कर सकें। और जो लोग हमारा प्रोग्राम सुन रहे हैं पाकिस्तान में और दुनिया भर में, उनके लिए भी आप कोई मैसेज अगर देना चाहें अपने इसी स्कूल के सिस्टम के हवाले से या मुआवनत के ताउन के हिसाब से, तो आप इस वक्त कहिए।
मैं गुजारिश करूंगा लोगों से, और खास तौर पे जो हमारे बहन भाई बाहर हैं जिनको अल्लाह ताला ने नवाजा है, कि वो स्कूल के इन बच्चों के लिए कोई जो भी छोटा मोटा मदद कर सकते हैं जरूर करें, और इनके जो स्किल डेवलपमेंट है उसके लिए मदद कर सकते हो तो जरूर करें। लोग अक्सर मेरे से पूछते हैं, मैं कहता हूँ गाँव से किया है लेकिन मेरा ख्वाब पाकिस्तान है, और इंशाल्लाह अल्लाह करेगा कि इस पाकिस्तान में इन बच्चों को आज नहीं कल नहीं परसों तालीम हम बेहतर देने में इंशाल्लाह कामयाब हो जाएंगे।
बेहद शुक्रिया, बेहद शुक्रिया आपका एम आसिफ संधेला साहब, आप पाकिस्तानी नेवी के साबिक चीफ ऑफ स्टाफ हैं एडमिरल एम आसिफ संधेला, और आपने एक फाउंडेशन बनाई है मुआविन फाउंडेशन, जो पाकिस्तान के सरकारी स्कूलों की मुआवनत कर रही है उनका सिस्टम बेहतर बनाने में, उनका इंफ्रास्ट्रक्चर बेहतर बनाने में, वहाँ की तालीम को बेहतर बनाने में, और ये सिलसिला खासतौर पर देहातों पर फोकस्ड है, और आपका ये मिशन जारी है, और आपका ये इरादा है कि आप पूरे पाकिस्तान में जो सरकारी स्कूल हैं खासतौर पर उनको बेहतर से बेहतर बनाने का अपना ये मिशन जारी रखेंगे जो आपने शुरू किया है पाकिस्तानी नेवी से रिटायरमेंट के बाद। आपने हमारे प्रोग्राम के लिए वक्त निकाला, आपका बेहद शुक्रिया।
वीओए उर्दू अब आपके हाथ में, पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए, दूर जाने की जरूरत नहीं। वीओए उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू वीओए की खसूसी ऐप डाउनलोड कीजिए, जो ऐप स्टोर पर भी दस्तियाब है। वीओए उर्दू अब आपके हाथ में।
वॉइस ऑफ अमेरिका वाशिंगटन से मैं हूं यास्मीन जमील, आज के खसूसी प्रोग्राम के साथ। पाकिस्तानी बैरियर से रिटायरमेंट के बाद पाकिस्तान के सरकारी स्कूलों की हालत बेहतर बनाने में मसरूफ साबिक चीफ ऑफ नेवल स्टाफ एडमिरल आसिफ संधेला की गुफ्तगु आपने सुनी, और अब प्रोग्राम में बात करते हैं पाकिस्तान के कुछ तालिब इल्मों की उन फलाही कोशिशों की जो वो हेल्थ के शोबे में कर रहे हैं, और ऐसे में कर रहे हैं जब वो अभी अपने तालीमी सफ़र के मराहिल में हैं और अभी उन्होंने अपनी प्रोफेशनल और अमली ज़िंदगी शुरू नहीं की है। ये तालिब इल्म हैं सरहद यूनिवर्सिटी के इस्लामाबाद कैंपस के फिजियोथेरेपी के शोबे के चंद तालिब इल्म, जिन्होंने मिलकर एक फिजियो क्लब बनाया है ताकि लोगों को फिजियोथेरेपी के शोबे के बारे में मालूमात फराहम की जाएं, और 2025 तक पाकिस्तान से माजूरी के खात्मे का मिशन शुरू किया जाए। ये क्लब कैसे बना और पाकिस्तान भर में इस वक्त इसके 3,000 कारकुन
کس طرح معذور افراد کو مفت فیزیوتھراپی کی سروسز فراہم کرنے کے ساتھ ساتھ دیہی علاقوں کے نادار لوگوں کے لیے فری میڈیکل کیمپس لگا رہی ہیں. یہ تمام معلومات آپ تک پہنچانے کے لیے ہمارے ساتھ اس وقت ٹیلی فون پر موجود ہیں اسلام آباد سے سرحد یونیورسٹی کے اسلام آباد کیمپس کے تھرڈ ایئر کے طالب علم ہیں فیزیوتھراپی کے شعبے کے اور اس فیزیو کلب کے ایک فاؤنڈر محمد عفاف. تو ان سے بات کرتے ہیں اور ان سے پوچھتے ہیں کہ یہ کلب کیسے بنا, کب بنا, کہاں کہاں اس کی شاخیں ہیں اور کس طرح یہ اس وقت فری میڈیکل کیمپس لگا رہا ہے, خاص طور پر COVID-19 کے دوران اس کی کیا سرگرمیاں رہیں. تو ان سے بات شروع کرتے ہیں. السلام علیکم محمد عفاف صاحب.
وعلیکم السلام میم.
تو بتائیے کیا کہانی ہے آپ کی, آپ کے فیزیو کلب کی؟
میم ہم لوگوں نے, میں خود ایک فزیکل تھراپی کا اسٹوڈنٹ ہوں, اسٹوڈنٹ آف فزیو تھراپی ہوں میں پاکستان میں, اور میرے ساتھ ہم لوگ پڑھتے ہیں تو ہم لوگ والنٹیئر ورک کرتے ہیں, ٹھیک ہے. تو میری نیت یہ تھی, ہم لوگوں نے کہا کہ جس طرح اس فیلڈ میں, جو ہماری فیلڈ ہے اس میں رہ کر ہم لوگ کس طرح لوگوں کو فیسلیٹیٹ کر سکتے ہیں. کچھ لوگ ایسے ہوتے ہیں جن کی استطاعت نہیں ہوتی, جو افورڈ نہیں کر سکتے فزیکل تھراپی, اور ان کو پتہ نہیں ہوتا, ان کو اویئرنیس نہیں ہے. تو ہم نے کہا ان کے لیے ہم کام کریں گے. تو ہم چار ہم لوگ جو تھے, کچھ میرے سینئرس تھے, کچھ میرے کلاس فیلوز تھے, ہم لوگوں نے مل کے بات کی. ہم نے کہا چلیں ٹھیک ہے, ہم لوگوں نے آپس میں بات کی. ہم لوگوں نے کہا چلو کسی سینئر سے جا کے بات کرتے ہیں جو ابھی گریجویٹ ہو چکے. ہم نے ان سے بات کی, انہوں نے کہا ٹھیک ہے بہت اچھی بات ہے, اس میں ہم آپ کا ساتھ دیں گے. پھر ہم سات بندے ملے, ہم لوگوں نے بنایا, ہم لوگوں نے اس پہ کام اسٹارٹ کیا. پھر ساتھ سے ہمارے ساتھ دیکھ کے کام, ہمارے پاس اور بھی جو طلبہ ہیں وہ آتے گئے ہمارے ساتھ, جڑتے گئے ہمارے ساتھ, اور اب ہم لوگ الحمد للہ ہمارے پورے پاکستان میں ٹیم ہے اور اباؤٹ 3000 کے ہمارے پاس جو ممبرس ہیں اس کے, اور اس کے علاوہ والنٹیئرز علیحدہ ہیں. اور ہمارا مقصد یہی ہے کہ ہم لوگوں کو مفت علاج دیں, اور ان لوگوں میں بیسیکلی ہم لوگ ویژن 2025 کے اوپر کام کر رہے ہیں, جو ڈسیبلٹی ہے پاکستان سے ہم وہ ختم کرنا چاہتے ہیں, ڈسیبلٹی کا کانسیپٹ ختم کرنا چاہتے ہیں کہ معذور وہ انسان نہیں ہوتا, معذور ہماری سوچ ہوتی ہے, ہم اس کو معذور بنا دیتے ہیں, ہم اسے کہتے ہیں تم بوجھ ہو, ٹھیک ہے, لیکن وہ بوجھ نہیں ہوتا. اور موسٹلی آپ یہ دیکھیں یہ بیکورڈ ایریاز میں جا کے یہ ہوتا ہے. اب جو جہاں پہ آپ مین سٹیز ہیں, جو مین شہر ہیں یہاں پر, وہاں پہ جو لوگ پڑھے لکھے ہیں ان کو پتا ہے, لیکن جو یہاں پر بیکورڈ ایریاز میں جائیں وہ لوگ تو اس کو معذور کہہ کہہ کے بےچارے کو اتنا ذہنی مریض بنا دیتے ہیں, اتنا نفسیاتی مریض بنا دیتے ہیں کہ وہ تنگ آ جاتا ہے, کہتا ہے کہ یار میں مر جاؤں, یعنی زندہ رہنا ہی نہیں ہے. اور ایون کہ ہمارے سینئرز ہمیں بتاتے ہیں کہ ہمارے پاس پیشنٹ ایسے آتے ہیں کہ ہمیں مرنے کا طریقہ بتایا, ہمیں زندہ ہی نہیں رہنا, وہ آ کے روتے ہیں, ان کی کاؤنسلنگ کرنی پڑتی ہے. پھر
تو فزیکل جو امراض ہیں جن کی تھراپیز ہو سکتی ہیں وہ کون کون سے ہوتے ہیں جس کی آپ لوگ مدد کرتے ہیں؟
سٹروک آ جاتا ہے اس کے اندر, پیشنٹس اس میں جو بچے ہوتے ہیں چھوٹے معذور بچے ہوتے ہیں, سیریبرل پالسی کے پیشنٹس ہوتے ہیں اس کے اندر, وہ آ جاتے ہیں. اس میں ڈفرینٹ چیزیں آ جاتی ہیں ہمارے اندر, بعض ایسے لوگ ہوتے ہیں جن کا مطلب ڈفرینٹ آ جاتی ہیں میم, اس میں کوئی لانگ ٹرم ہوتی ہیں کوئی شارٹ ٹرم ہوتی ہیں, بیک پین وغیرہ آ جاتا ہے لانگ ٹرم میں, ہمارا اسٹروک آ جاتا ہے, ایپیلیپسی بعض پیشنٹ آتے ہیں, ان کو بھی ہم فزیکل تھراپی کے ذریعے, ان کو ایکسرسائز کے ذریعے ہم لوگ ان کو ٹریٹ کر سکتے ہیں, کیونکہ ایپیلیپسی تو ویسے تو آپ کا نروس سسٹم کا ہوتا ہے, لیکن یہ ہے کہ ہم لوگ اس کو ایکسرسائز بتا سکتے ہیں جو اس کے اس میں ہیلپ کر سکتی ہیں, کس طرح اس کو امپروو کیا جا سکے.
تو پھر بتائیے کہ کیسے آپ کا یہ سلسلہ چل رہا ہے اور کیسے آپ کیمپس لگاتے ہیں, کہاں کہاں آپ لگا چکے ہیں اور اس کی سکسس اسٹوریز کیا ہیں اس وقت؟
میم اسی سال ہم لوگوں نے اسی مہینے میں اگست سے اسٹارٹ کیا تھا, بیسیکلی ورکنگ تو ہماری جون جولائی سے اسٹارٹ ہو گئی تھی, لیکن جو ہمارا فیلڈ ورک تھا وہ ابھی اگست میں ہمارا فرسٹ میڈیکل کیمپ لگا تھا, اور پہلا ہمارا میڈیکل کیمپ لگا تھا واہ میں, آؤٹ سیشن ہم لوگوں نے لگایا تھا جا کے, اور اس میں ہمارے پاس ہم اسٹوڈینٹس بھی تھے اور ڈاکٹرس کی ٹیم بھی تھی ہمارے پاس, اس میں سائیکالوجسٹ بھی تھے, اپنی فیلڈ فیزیو تھراپسٹ بھی تھے اور جنرل فزیشین بھی تھے. اور اس میں جب ہم لوگوں نے کیمپ لگایا تو ہم لوگ 30 کے اباؤٹ اسٹوڈینٹس تھے اس میں, اور اس میں ہم لوگوں نے مفت اس میں میڈیسنس پرووائڈ کی تھی ان لوگوں کو, دوائیاں دی تھیں, اور اس کے علاوہ ہم لوگوں نے ان کو علاج دیا تھا. اس میں پھر یہ ہوا تھا کہ جو ڈیزرونگ تھے, جو ہمارے وہاں کے لوکل فیزیو تھراپسٹ تھے, جو انہوں نے ہمیں لوکل جوائن کیا تھا, ہم نے ان کو ریفر کر دیا, انہوں نے ان کو فری ٹریٹمنٹ پرووائڈ کیا, ٹھیک ہے. جو ہمارے سینئر اسٹوڈینٹس ہیں جو ان کو تھراپی دے سکتے ہیں, جو ریسنٹلی گریجویٹڈ ہیں, انہوں نے ان کو کہا ٹھیک ہے ہم ولنگ ہیں ہم اس کو کریں گے. تو اس طرح کر کے اب ہمارا یہ چل رہا ہے, اور ہم لوگوں نے لاسٹ ایئر اسٹارٹ کیا تھا الحمد للہ, ہم لوگوں نے لاسٹ کیمپ جو لگایا وہ کہاٹ میں لگایا تھا, میڈیکل کیمپ, فری میڈیکل کیمپ, اور اس کے بعد ہم لوگوں نے COVID-19 کے بعد اب انشاءاللہ اب کرنے جا رہے ہیں. اباؤٹ ہم لوگوں نے 18 میڈیکل کیمپس کروائے ہیں, فری میڈیکل کیمپس, اور اس میں سے اپنے ان پہ کروائے ہیں, کچھ ہم نے کولیبریشن میں بھی کروائے ہیں.
تو کتنے عرصے میں یہ 18 کیمپ لگائے آپ نے؟
میم یہ ایک سال کے عرصے میں لگائے ہیں ہم لوگوں نے, ایک سال کے عرصے میں 18 میڈیکل کیمپس لگائے ہیں,
اور پورے پاکستان,
اور اس میں ہمارے ساتھ पाकिस्तान में नहीं, फिलहाल हम लोग अभी कश्मीर साइड पर गए हैं, कश्मीर साइड होगी, केपीके वाली साइड होगी, पंजाब के अंदर हम लोग रहे हैं, और इंशाल्लाह अब यहाँ से निकल के सिंध साइड पर जाना है। हम लोगों ने जो प्लान था हमारा इस साल का, जो कोविड की वजह से रह गया, अब इंशाल्लाह अब इसको पूरा करेंगे, इंशाल्लाह सिंध और बलूचिस्तान की साइड पे जाएंगे अब हम लोग।
लेकिन जो आपने कहा कि आपके जो अरकान है वो तो पूरे पाकिस्तान में है, तो क्या वो लोकली वहां पर कैंप नहीं लगा रहे आपके अरकान जो टीम के हैं?
कैंप लगा रहे हैं, वो लोग भी काम कर रहे हैं। फिलहाल वहाँ पर फ्री मेडिकल कैंप कोई नहीं हुआ, लेकिन ये है कि फ्री ट्रीटमेंट जो है, और जो पेशेंट्स होते हैं डिजर्विंग, उनकी जो क्या नाम है जिम्मेदारी ली हुई है, वो कुछ फिजिकल थेरेपिस्ट वहाँ पे ये काम कर रहे हैं। वहाँ से हमें डॉक्टर अजीब खटक लीड कर रहे हैं कराची की टीम को, सिंध की टीम को डॉक्टर फजाज लीड कर रहे हैं, इस तरह करके सीनियर फिजियोथेरेपिस्ट जो है वो हमें लीड कर रहे हैं, और अपने उन पर जितना हो रहा है वो हम कर रहे हैं वहाँ पर। लेकिन अभी फिलहाल वहाँ पर फ्री मेडिकल कैंप नहीं हुआ, कोविड की वजह से हम रुक गए थे, इंशाल्लाह इस साल वहाँ जाके लगाना है हम लोगों ने।
तो आपने कहा कि आप लोग किसी से मदद नहीं लेते, बल्कि अपने डॉक्टर्स और जो स्टूडेंट्स हैं वो ही फंड्स अपने इकट्ठे करते हैं और कैंप भी लगाते हैं और अद्वियात भी फ्री फराम करते हैं।
जी मैम बिल्कुल ऐसा ही है, हम लोगों ने स्टार्ट किया था हम स्टूडेंट्स से, और इसमें यह था कि हम लोगों ने कहा था कि हमने किसी से नहीं लेना, जितना हमारे उन पे होता है हम करेंगे, ठीक है, उसमें जितनी हमारी फैमिली हमें सपोर्ट करती है, जितना हम अपने उन पे कर सकते हैं उतना हम करते हैं, और बाकी जब डॉक्टर्स हैं वो भी विलिंग होते हैं, वो भी कहते हैं कि ठीक है मेडिसिन हमारी तरफ से कर लें, और वो सबसे बड़ा तो अपनी सर्विसेज दे रहे हैं हमें आके। देखें आप देख लें, डॉक्टर्स इतनी बिजी रूटीन होती है, कितनी हेक्टिक रूटीन होती है कि वो अपने लिए टाइम निकालना मुश्किल होता है, लेकिन वो कहते हैं हम आप लोगों को वीकेंड्स पे, हम लोग कैंप्स पे आप लोगों को जरूर आप लोगों को ज्वाइन करेंगे, और जो अब हम लोग कैंप्स के अलावा हम लोग फ्री वर्कशॉप भी करवाते हैं, तो वो कहते हैं जितनी भी हमारी सर्विसेज हैं हम लोग प्रोवाइड कर सकते हैं हम आपको करेंगे, क्योंकि बास स्टूडेंट्स ऐसे होते हैं डिजर्विंग होते हैं जो पेड वर्कशॉप अवेल नहीं कर सकते, जो मुश्किल से सिर्फ यूनिवर्सिटी की फी दे रही होते हैं, वो उनको शौक होता है पढ़ने का, करने का, सीखने का, तो इसीलिए हम लोग इस तरह लेके, एक तो एजुकेशन की साइड पे अगर आप देखा जाए अपनी फील्ड के लिए हम वो भी कर रहे हैं, मतलब कोर्सेज शॉर्ट कोर्सेज करवा लिए फ्री, और वेबिनार्स ऑनलाइन करवा लिए हम लोगों ने, फ्री वर्कशॉप करवाई है, इस तरह करके हम लोग लेके चल रहे हैं।
यानी आप अपने सब्जेक्ट को भी प्रमोट कर रहे हैं और इसकी नॉलेज को भी प्रमोट कर रहे हैं स्टूडेंट्स में भी और आम लोगों में भी। तो और जो कोविड 19 के दौरान फिर आपने एक टेली मेडिसिन की सर्विस भी शुरू की, कहाँ कहाँ के लोगों को आपने ट्रीट किया या सर्विसेज फराम की, और क्या क्या सर्विसेज फराम की आपने, खासतौर पर फिजिकल थेरेपी के हवाले से बात कीजिए।
सबसे पहले जब कोविड 19 स्टार्ट हुआ तो हम लोगों ने इसकी एक अवेयरनेस कैंपेन की, ठीक है, उसमें हम लोगों ने काम किया, हमने पहले बताया अवेयरनेस होता क्या है कैसे है, क्योंकि लोग पैनिक हो रहे थे, लोगों को इतना उसका पता नहीं था, वो साथ ही वो कोविड 19 को यही समझ रहे थे कि इसमें फौरन बंदे की जो है डेथ जो मौत है वो आके हो जाती है, लेकिन हम लोगों ने डेफिनेटली कंडीशन को देखते हुए हम लेके चले, हमने बताया कि नहीं इस तरह नहीं होता, ये एहतियात करनी है, फ्लाह करना है। फिर इसके अलावा जो हमारे डॉक्टर्स हैं उन्होंने अपना रोल प्ले किया, अपना पार्ट प्ले किया, उनके हम लोगों ने टेलीमेडिसिन चलाई, एक सेटअप बनाया। टेलीमेडिसिन में ये था कि हम लोगों ने जितने भी डॉक्टर्स हैं हमारे, क्योंकि डेफिनेटली सब कुछ क्लोज हो गया था, लॉकडाउन था कम्प्लीटली, कहीं भी आप लोगों को डॉक्टर्स वगैरह जो थे इमरजेंसी होती तो नहीं इस तरह हो रहे थे, हम लोगों ने कहा टेलीमेडिसिन है, इसमें जो डॉक्टर्स हैं हमारे पास, फिजिकल थेरेपिस्ट हो गए, हमारे पास साइकेट्रिस्ट हो गए, साइकोलॉजिस्ट हो गए, और हमारे पास आ जाते हैं फिर जनरल फिजिशियन आ जाते हैं, न्यूरोसर्जन वगैरह, इस तरह जितनी भी इनकी खिदमत हम, इन्होंने कहा हम आपको दे सकते हैं हम आपको देंगे, तो उसके जरिए हमारे साथ कुछ लोकल पेशेंट्स हैं हमारे साथ रबते में रहे। इसके अलावा डिफरेंट पेशावर से, केपीके से, पंजाब साइड से, और इवन के कराची साइड से भी हमें कॉल्स आए कि इस तरह ये इशू चल रहा है हमें बताएं, उनको दे, तो उन लोगों ने फ्री ऑफ कॉस्ट विदाउट एनी कॉस्ट उनको फ्री कंसल्टेशन प्रोवाइड की, हमारे साइकोलॉजिस्ट ने फ्री सेशंस लिए, तो डेफिनेटली एक एंजाइटी, एक डिप्रेशन, एक लहर सी उसकी एकदम निकल आई थी, लोग घर में रह रहे के तंग आ गए थे, लोग बीमारी का सोच सोच के तंग आ गए थे, हमने उनको निकालने के लिए उनको फ्री सेशंस भी दिए। और फिजियोथेरेपिस्ट का ये रोल था मैम कि उसमें जो ऑनलाइन जितना हम दे सकते थे, क्योंकि फिजियोथेरेपी आपको पता है कि ये सारी मैनुअल भी आ जाती है, इसमें बाकी भी आती है, तो मोस्टली इसमें आप पेशेंट से डायरेक्ट जब इंटरेक्ट करते हैं तो वही होता है आपका, लेकिन जो हमारे दूसरे फिजिकल थेरेपिस्ट हैं वो ऑन ड्यूटी रहे हैं ड्यूरिंग कोरोना ये कोविड, और उन लोगों ने क्या नाम है अपनी जो सर्विसेज हैं वहाँ दी हैं, और ऐसे ऐसे पेशेंट्स भी देखे हम लोग गए, हम लोगों ने कोविड के अंदर राशन ड्राइव भी स्टार्ट की थी, क्योंकि कुछ लोग ऐसे थे, हम लोगों ने डॉक्टर्स मिलके स्टूडेंट्स से मिलके डोनेट किया, और हम लोगों ने मिलकर जो सफेद पोश फैमिलीज थी उनके घर घर जाके हम लोगों ने वो प्रोवाइड किया, जिनको नहीं मिलता, जो रह जाते हैं, जो किसी के आगे हाथ नहीं फैलाते, तो अपने ही सर्कल में जितने हमारे करीबी थे हम लोगों ने उन सबसे किया। डेफिनेटली एक तरीके से देना होता है किसी को, हम लोगों ने ऐसे ही किया कि कुछ लोग नहीं मांगते, कुछ शर्म आती है मांगते हुए कुछ को, तो हम लोगों ने बहाने से ना उनको कि भैया हमारे पास ये जॉब है, टेली मेडिसिन चला रहे हैं हम लोग, आए हमारे पास आए, हम आपको पे करेंगे, तो हमने इस तरीके से करके हमने कहा आए हमारे साथ आए, हमने राशन भरने जाना है, इसको हम आपको इतने पे करेंगे पर, और तो हम लोगों ने इस तरह करके, हमें पता था किसी फैमिली जैन के पास कुछ है नहीं, तो हम लोग उनको प्रोवाइड किया जितना हम कर सकते हैं। बाकी फिजिकल थेरेपिस्ट ने ये किया कि कोविड के दिन की जो सर्विसेज थी उसमें प्रोवाइड की, इनकी चेस्ट थेरेपी आ जाती है, इस तरह करके डिफरेंट इन्होंने अपना रोल प्ले किया है।
तो ये सारा जो ऑनलाइन थी, ये व्हाट्सएप था, किस तरह ये लोग आपसे रबते में हो रहे थे?
व्हाट्सएप पे हम लोगों ने शेयर किया, ग्रुप्स में शेयर किया, स्टोरीज लगाई, इंस्टा पे और फेसबुक पे हम लोगों ने ये किया। वो वही होता है कि फोन नंबर दिए हुए थे, आप हमसे रब्ता कर लें, और उसमें ये होता है कि डायरेक्ट रब्ता कर लेते हैं, बस किसी के लिंक के थ्रू हमसे रब्ता कर लेते हैं।
ठीक है, और इस जो व्हाट्सएप ग्रुप था इसका नाम क्या था, क्या है?
हम लोगों ने टेलीमेडिसिन के नाम से ही बनाया हुआ था, और हमारे मतलब फिजियो क्लब के नाम से, जैसे डॉक्टर्स का है तो डॉक्टर्स फिजियो क्लब के नाम से हमने बनाया हुआ है, किसी इंस्टीट्यूट के जैसे अलग से है तो इंस्टीट्यूट के नाम से फिजियो क्लब के नाम से बनाया हुआ है, इस तरह करके। मेन फिजियो क्लब ही है, उसके आगे जो टीम है उसकी टीम का नाम है कि ये इसकी टीम है, ये इसकी टीम है। जैसे साइकोलॉजिस्ट है, इनके लिखा हुआ है साइकोलॉजिस्ट फिजियो क्लब PC शॉर्ट फॉर्म, इस तरह हम लोगों ने सबके अलग अलग ग्रुप्स बनाए हुए।
अच्छा, लेकिन नाम फिजियो क्लब ही है?
नाम फिजियो क्लब ही है,
हालांकि उसमें फिजियोथेरेपी के अलावा सभी कुछ शामिल होता चला गया और मुख्तलिफ इंस्टीट्यूट्स के मुख्तलिफ क्लब्स बन गए जो अपने अपने तौर पर काम कर रहे हैं लेकिन सब आपस में इंटरलिंक्ड हैं।
इसमें ऐसा ही है, जब हमारी टीम्स बनी है अब हर कोई अपने ओन पर सर्विसेज प्रोवाइड कर रहा है। इसमें कोई तो हमारे साथ अभी जैसे राशन ड्राइव हम लोगों ने कुछ ने मिलकर की, इसके अलावा ऐसे हैं जिन्होंने अपने ओन पर कहा कि सर हम ये कर रहे हैं, हम इधर उधर जा रहे हैं, मैंने कहा ठीक है आप लोग करें। तो हम लोगों ने बेसिकली हमारा मकसद ये था कि हम लोगों ने हमारा जो एक हम लोगों ने सोचा हुआ है कि भाई हमें क्वांटिटी मैटर नहीं करती, हमें क्वालिटी मैटर करती है, और हम लोगों ने जितना हमारे से अच्छा हो सकता है हमने वो प्रोवाइड करना है। तो हम लोगों ने दिखाना मकसद नहीं हमारा, लेकिन आजकल आपको पता है कि लोग नहीं मानते जब तक आप दिखाओ ना, उनको यकीन नहीं आता कि यार हाँ ये अच्छा काम कर रहे हैं, अप्रिशिएट नहीं करते, थोड़ा सा नेगेटिविटी का दौर भी चल रहा है, तो इसलिए हमें थोड़ा सा करना पड़ता है, दिखाना पड़ता है कि हाँ ये देखिए हम लोग कर रहे हैं, आए हमारे साथ, ताकि वो मोटिवेट हो, वो भी इम्प्रेस हो, आए हमारे साथ मिले, ताकि वो भी अपना जितना भी उनसे रोल पार्ट प्ले कर सकते हैं अपना रोल प्ले करें आगे।
बिल्कुल, अच्छाई को भी फ़रोग देना उतना ही ज़रूरी है, बल्कि ज़्यादा ज़रूरी है, क्योंकि बुराई तो खुद ही फैल जाती है, अच्छाई को फैलाने में ज़रा मुश्किल पेश आती है। अच्छा, तो अब जबकि पाकिस्तान में ये लॉकडाउन तकरीबन ख़त्म हो चुका है, तो अब आपका जो मेडिकल कैंप है, अब उनका क्या प्रोग्राम है, कहाँ कहाँ लगाएंगे और कैसे लगाएंगे अब, और क्या ये टेली जो मेडिसिन का सिलसिला है ये भी जारी रखेंगे?
जी मैम बिल्कुल, अब इसमें ऐसा ही है, टेली मेडिसिन का सिलसिला हमारा जारी रहेगा इंशाल्लाह, क्योंकि हम लोग जो होते हैं जो नहीं आ सकते, जो नहीं कर सकते, वो ऑनलाइन हमारे से रबते में रहेंगे, ठीक है। और इसमें ये है कि इंशाल्लाह अल्हम्दुलिल्लाह शुक्र है खुदा का कि कोविड खत्म हुआ, अब हम दोबारा से अपना काम शुरू करेंगे। अब हम लोगों ने क्या नाम है, नेक्स्ट हमारा जो मेडिकल कैंप है वो है 22nd of August को और 23rd of August को, तो 2 days का ये कैंप है हमारा वहाँ पर वजीराबाद पंजाब में, यहाँ से हमारी टीम जाएगी और बाकी हमें गुजरांवाला से, लाहौर से और सियालकोट से टीम ज्वाइन करेंगी, लोकल जितनी भी है वहां से, बखर वगैरह से, जो जहां से आ सकता है। और इसके अलावा हम लोग पंजाब साइड से निकल के केपीके साइड पे हमारे हमने प्लान बनाया हुआ होता है कि इस साल के हमने इतने कैंप्स करने हैं, 18 कैंप्स प्लान थे इस साल के, उसमें हमारे पास पंजाब आ जाता है, कश्मीर साइड आ जाती है और कराची साइड, कराची हो गया, सिंध हो गया, और ये हम लोगों ने एरिया कवर करने थे इस साल। और हमारा गोल ये है कि हम लोग एक ऐसा अपना एक वो ग्रुप, इसमें हमारा मकसद ये है कि हम लोग चाहते हैं कि अभी हम तो प्लान करें कि हम 10 दिन के अंदर 10 हो 15 दिन हो यहाँ से एक टीम निकले और जितनी भी मेन मेन सिटीज है ना वो कवर करती जाए उसके कराची तक, ताकि हमें ये आइडिया हो जाए कि किस सिटी में किस तरह का पेशेंट है, किस तरह की फैसिलिटी नहीं। तो और उसके अलावा डेफिनेटली एक सिटी में आप कैंप करते हैं जो लेफ्ट राइट जितने भी आपके गाँव होते हैं वहां से पेशेंट आते हैं, और जब जाहिर सी बात है गरीब जो अफोर्ड नहीं कर सकता, जो नहीं उसकी स्टात होती वो आता है हमारे पास, तो हमें एक रिकॉर्ड आ जाता है कि यार ये ऐसा बंदा है, ये इसको ये जरूरत है, तो उसमें जो भी डिजर्विंग होता है उनकी हम हेल्प कर देते हैं। और मकसद ये है हमारा इसका कि जब 10 से 15 दिन का टेनोर है इसमें हम डेटा इकट्ठा करें और लोगों का हमें पता चल जाएगा किस तरह की चीज और किस तरह के हम उस पर भी काम कर रहे हैं कि किस तरह हम लोग उसको कम कर सकते हैं। फॉर एग्जाम्पल पहाड़ी इलाकों में हम जाते हैं तो उनके उनके जो फिजिकल थेरेपी के अकॉर्डिंग अगर आप देखिए उनकी मसले मसाइल अलग होते हैं, ठीक है, उनके अक्सर घुटनों का मसला आ जाता है कि घुटना ट्विस्ट हो जाता है उनका चलते चलते, ऊंचा पथरीला इलाके होते हैं ऐसे। अगर आप दूसरी साइड पे आते हैं, सिंध वाली साइड पे आते हैं, तो ये प्लेन इलाके हैं सारे, इनके अपने मसले मसाइल होते हैं, तो उस तरह देख के एक हमारे पास रिकॉर्ड भी आ जाता है ताकि हम लोग उसको किस तरह आगे कवर कर सकते हैं।
तो इस वक्त जो लोग हमारा प्रोग्राम सुन रहे हैं पाकिस्तान भर में और दुनिया भर में, अगर आप चाहें कि वो आपसे रब्ता करें, जिनको आपकी जरूरत है, तो बताइए कैसे वो आप तक पहुंचे।
फेसबुक पे हमारा पेज बना हुआ है फिजियो क्लब के नाम से, इंस्टाग्राम पे हमारा पेज बना हुआ है फिजियो क्लब के नाम से, और इसके अलावा हमारा यूट्यूब है, आप डायरेक्ट भी रब्ता कर सकते हैं, मेरे नंबर पे रब्ता कर सकते हैं, हमारे नंबर है, ऑफिशियल नंबर है हमारा, आप उस पर रब्ता करें। जो नंबर है हमारा, जो ऑफिशियल नंबर है जो हम लेके चल रहे हैं, वो है 0330-5464-517। मैं अगेन रिपीट कर दूं, 0330-5464-517।
तो बहुत से लोग पाकिस्तान में, पाकिस्तान भर में खासतौर पर जो डिज़र्विंग लोग हैं, जो किसी ना किसी ऐसे मर्ज़ में मुब्तला हैं जिसका इलाज वो नहीं करा पाते, वो अगर आपसे रब्ता करें तो न सिर्फ ये कि वो फिजियोथेरेपी के जो पेशेंट्स, वही नहीं बल्कि कोई और भी मर्ज़ के अगर पेशेंट्स हैं और वो चाहते हैं कि आपकी मदद हासिल कर सकें, तो वो आपसे इन तमाम लिंक्स से रब्ता कर सकते हैं, और आप यकीनन कोशिश करेंगे कि जैसी भी हो, जिस तरह भी हो सके, आप उनकी मदद कर सकें। बहुत शुक्रिया मोहम्मद अफ़ाक, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। आप सरहद यूनिवर्सिटी इस्लामाबाद कैंपस में थर्ड ईयर के स्टूडेंट हैं, फिजियोथेरेपी पढ़ रहे हैं, और आपने और आपके साथियों ने, स्टूडेंट्स ने और फिर आपके जो सीनियर्स हैं, उन्होंने मिलकर एक क्लब बनाया है फिजियो क्लब के नाम से, जो इस वक्त पाकिस्तान भर में न सिर्फ ये कि मेडिकल कैंप्स लगा रहा है बल्कि टेली मेडिसिन की सर्विसेज भी फ्री फराहम कर रहा है, और फोकस्ड आपका जो है, जो फोकस आपका है वो है फिजियोथेरेपी। आपने हमारे प्रोग्राम के लिए वक्त निकाला, आपका बेहद शुक्रिया।
दुनिया भर से अहम खबरों, दिलचस्प मालूमात और वीडियोस के लिए आप आ सकते हैं हमारे सोशल मीडिया प्लेटफॉर्म्स पर, facebook.com/urdubhoe और ट्विटर और इंस्टाग्राम पर @urdubhoe पर हमें फॉलो कीजिए।
ताज़ा तरीन खबरें, अहम वाकयात, ऑडियो वीडियो रिपोर्ट्स और तज़िए देखने, सुनने और पढ़ने के लिए डाउनलोड कीजिए VOA उर्दू की नई ऐप। खबरें अब हर वक्त आपकी मुट्ठी में।
वॉइस ऑफ अमेरिका वाशिंगटन से आज के खुसूसी शो के साथ मैं हूं यास्मीन जमील। प्रोग्राम को आगे बढ़ाते हैं। पाकिस्तान में लॉकडाउन की बेशतर पाबंदियां खत्म हुए कई दिन हो चुके हैं और अब तक कोरोना के मरीजों की तादाद में कोई नुमाया इजाफा रिपोर्ट नहीं हुआ है, लेकिन मामूलात जिंदगी की बहाली से खुश लोगों की बड़ी तादाद एहतियाती तदाबीर पर भी अमल नहीं कर रही, जिससे कोरोना के दोबारा फैलाव का खतरा मौजूद है। रावलपिंडी से नजरुल इस्लाम की रिपोर्ट में तफसीलात सुनिए।
सड़कों पर ट्रैफिक, बाजारों में गहमा गहमी और रेस्टोरेंट से उठती मजेदार खुशबुएं, 4 माह की पाबंदियों के बाद जिंदगी मामूल की तरफ तकरीबन लौट आई है।
घर में तो जैसे हम कैद हो गए थे कोरोना की वजह से, तो अभी बाहर निकले हैं ऐसे लगे जैसे हम आजाद हो गए हैं, जेल में थे तो बाहर निकल के बहुत अच्छा लगा, हमें एंजॉय किया और अल्लाह का लाख शुक्र अदा करते हैं कि इस बीमारी से हमारी जान छूटी।
यही इत्मीनान इन चेहरों पर भी नजर आ रहा है जिनका रोजगार कोरोना वायरस के सबब पाबंदियों से मुतासिर हुआ।
कारोबार जब बंद था तो हमारा वक्त परेशानी में गुजर रहा था सर, रोजगार नहीं था, अब अल्लाह ने किया रोजगार लग गया, लॉकडाउन खुल गया है, उसकी वजह से बहुत अच्छा महसूस कर रहे हैं, पहले बहुत परेशान थे।
इस पूरे मार्केट का तो लाखों से हिसाब से नहीं बल्कि करोड़ों के हिसाब से नुकसान हुआ है, तो बेरोजगारी बहुत ज्यादा बढ़ रही थी। एक एक रेस्टोरेंट में कम से कम 30 से 40 बंदे आदमी काम कर रहे हैं और 30 से 40 आदमी के पीछे भी बहुत खानदान होता है, तो ये सब कारोबार और ये गुर्बत रोज ब रोज बढ़ रहा था, तो ये कारोबार खोलना मजबूरी थी।
सरकारी अदाद शुमार के मुताबिक पाकिस्तान में सेहत याब होने वालों की शरह 90% से ज्यादा है। लॉकडाउन में नरमी के बाद अब तक COVID-19 के केसेस में कोई नुमाया इजाफा रिपोर्ट नहीं किया गया, लेकिन मास्क और समाजी फासले जैसे एहतियाती तदाबीर की पाबंदी करते हुए कम ही लोग नजर आ रहे हैं।
अभी चूंकि बीमारी का वो डर और खौफ नहीं रहा, तो इस वजह से हम यानी कि पब्लिक प्लेस पे आते हुए एक डर नहीं रहता, इस वजह से मास्क की जरूरत नहीं पड़ती, तो इस वजह से हम मास्क नहीं पहनते।
COVID-19 के लिए बेनजीर भुट्टो अस्पताल के फोकल पर्सन डॉक्टर इनायत रहमान कहते हैं कि सूरत हाल पर पूरी नजर रखी जा रही है।
जो भी डॉक्टर सस्पेक्ट करता है किसी भी केस को, तो वो फौरन हमारे पास वो रिपोर्ट करता है और हम उसी तरह एक्टिविटीज अपनी जारी रखे हुए, लेकिन पिछले एक हफ्ते से तकरीबन हमने देखा है कि हमारे पास जो केसेस की पॉजिटिविटी है वो ऑलमोस्ट नेल हो गई है।
COVID-19 के केसेस में कमी और मामूलात जिंदगी की बहाली लोगों के लिए इत्मीनान का बायस है, लेकिन माहिरीन खबरदार कर रहे हैं कि एहतियाती तदाबीर से मुतालिक इनफरादी लापरवाही इज्तिमाई मुश्किलात का बायस भी बन सकती है। नजरुल इस्लाम, वॉइस ऑफ अमेरिका, रावलपिंडी।
हम जब खौफ को बेनकाब करते हैं, हम जब सवाल उठाते हैं, ہم جب ان کی آواز بنتے ہیں جن کی کوئی نہیں سنتا تو فرق پڑتا ہے, فرق پڑتا ہے آزاد صحافت سے. ہم ہیں وائس آف امریکہ, ہمارے لیے آزاد صحافت اہم ہے.
وی او اے اردو اب آپ کے ہاتھ میں,
پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے.
دور جانے کی ضرورت نہیں, وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں.
آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے, جو اب ایپ سٹور پر بھی دستیاب ہے.
وی او اے اردو اب آپ کے ہاتھ میں.
وائس آف امریکہ واشنگٹن سے میں ہوں یاسمین جمیل آج کے خصوصی شو کے ساتھ. اور اب حالات حاضرہ پر ایک نظر. امریکہ ایران کے خلاف وہ تعزیرات دوبارہ عائد کرنے کے لیے اقوام متحدہ کی سلامتی کونسل سے رجوع کر رہا ہے, جو اس پر 2015 کے جوہری معاہدے سے قبل عائد تھی. اس کا موقف ہے کہ وہ ضوابط کے تحت ایسا کر سکتا ہے. اس طریقہ کار کے لیے جو امریکہ نے اختیار کیا ہے, سنیپ بیک کی اصطلاح استعمال کی جاتی ہے. اس بارے میں مزید تفصیلات قمر عباس جعفری کی اس رپورٹ میں.
یہ اسنیپ بیک کیا ہے؟ کیا اس کے ذریعے ایران پر دوبارہ پابندیاں عائد ہو سکتی ہیں جو 2015 کے معاہدے سے پہلے اس پر عائد تھیں؟ اور ان پابندیوں کے نافذ ہونے یا نہ ہونے کی صورت میں مشرق وسطی کی صورتحال پر اس کے کیا اثرات پڑیں گے؟ یہ جاننے کے لیے ہم نے پولی ٹیک کے چیف انالسٹ عارف انصار, نیو یارک سٹی یونیورسٹی سے تعلق رکھنے والے تجزیہ کار جہانگیر خٹک اور مڈ ایسٹ انسٹیٹیوٹ کے ڈاکٹر زبیر اقبال سے گفتگو کی. اسنیپ بیک کیا ہے, اس بارے میں گفتگو کا آغاز کرتے ہوئے عارف انصار نے کہا.
جی ڈاکٹر صاحب, اسنیپ بیک جو تھی یہ پروویژن تھی اوریجنل ڈیل میں, جو کہ یہ سی پی او اے کے جو کنٹریز پہ نیگوشیٹ جو انہوں نے کیا, اس میں یہ پروویژن ڈالی گئی تھی کہ اگر کسی پوائنٹ پہ ڈٹرمن کیا گیا کہ ایران جو ہے وہ جو جوہری معاہدہ ہے اس کی جو ٹرمز ہیں اس پہ کمپلائی نہیں کر رہا, تو وہ اگریمنٹ ختم ہو جائے گا اور اوریجنل پوزیشن پہ چلا جائے گا اور تمام سینکشن جو ختم کی گئی تھی یا اوریجنلی تھی وہ دوبارہ لاگو ہو جائیں گی. تو اس کا مقصد یہی تھا کہ اگر ایران وائلیشن کرتا ہے اور اسپرٹ آف دا جو اگریمنٹ ہے اس کے ساتھ میٹ نہیں کرتا تو پھر اس کو کس طریقے سے جو بھی فائدہ ہوا ہے اس کو ریورس کر.
اب یہ جب اسنیپ بیک کریں گے تو کیا سچویشن ہوگی سیکورٹی کونسل میں, کیا وہ ریسٹور ہو جائیں گی سینکشنز؟
اچھا, پچیت کی بالکل اسی بات پہ ہے کہ کیا اسنیپ بیک ہو سکتا ہے, اور اس وقت جس طرح آپ کو پتہ ہی ہے کہ بیک گراؤنڈ میں پچھلے ہفتے کوشش کی کہ سیکورٹی کونسل سے ایک ریزولوشن پاس کی جائے کہ جو امبارگو ایران کے اوپر تھا اس کو دوبارہ ری امپوز کر دیا جائے کیونکہ وہ اس کی کام ختم ہو رہی تھی اور وہ ناکام ہو گئی ریزولوشن, اور اس کی وجہ سے جو ہے امریکہ نے پہلے ہی کہا تھا کہ اگر وہ اس میں ریزولوشن کامیاب نہیں ہوتی تو وہ سنیپ بیک پروویژن کریں گے. اب اس میں بہت سے کوشچن ہیں پیچیدہ کی ہے کیونکہ امریکہ خود بھی اگریمنٹ کو 2 سال پہلے چھوڑ چکا ہوا ہے اور جو سیکورٹی کونسل کے ممبرز ہیں اور یورپ بھی اتحادی ہیں وہ بھی اس چیز کو کوشچن کر رہے ہیں کہ کیا آپ جو اگریمنٹ کا حصہ نہیں رہا امریکہ, کیا وہ اس کو دوبارہ اسنیپ بیک میکنزم جو کہ ایک اس اگریمنٹ کے اندر تھا اس کو امپلیمنٹ کر سکتا ہے کیونکہ اب تو اس معاہدے کا حصہ نہیں ہے. دوسرا اس میں پیچیدگی یہ ہے کہ امریکہ کی طرف سے جو پوزیشن آ رہی ہے وہ یہ کہہ رہے ہیں کہ ایز اے ممبر آف دا یو این سیکورٹی کاؤنسل کوئی بھی جو ریزولوشن وہاں سے آتی ہے اور اس کا جو بھی امپلیمنٹیشن کرائٹیریا ہوتا ہے اسی طرح اس کو امپلیمنٹ کیا جائے گا. تو اب ایک تو یہ ایلیمنٹ ہو گیا کہ لیگلٹیز کی کیا ہے, کون سا میکنزم یوز ہو سکتا ہے, کیا اگریمنٹ کے اندر جو تھا یا ایز اے ممبر آف یو این سیکورٹی کاؤنسل جو ایک باڈی ہے 5 ممبران کی اس کے تحت کچھ کیا جا سکتا ہے. اب اس کا دوسرا ایلیمنٹ یہ ہے کہ کیا اس کو فالو کیا جا سکتا ہے, کیا اگر دوسرے ممبر جو سیکورٹی کاؤنسل کے ہیں اور دوسرے اتحادی ہیں وہ اس کو امپوز نہیں کرتے, اس کی جو سینکشنز کی جو بھی کنڈیشنلٹی ہے اس کو امپلیمنٹ نہیں کرتے تو اس کی کیا ویلیو رہ جاتی ہے. تو یہ 2 پیچیدگیاں جو ہیں اس کے ساتھ شامل ہیں کہ اگر آپ یہ جو اسنیپ بیک اگر اس کو آگے بڑھایا جائے جاتا ہے, پہلا تو یہی کہ کیا اس کی لیگلٹی ہے اور دوسرا یہ ہے کہ دوسرے ممالک امریکہ کا ساتھ دیں گے اس میں کہ نہیں.
اچھا, دونوں صورتوں میں اس کے ری انفورس ہونے یا نہ ہونے کی صورت میں مڈل ایسٹ پر کوئی اس کا اثر پڑے گا؟
اس کا یہ ہے کہ اگر دوسرے ممبران چلیں, چائنا روس تو ویسے بھی ان کے بہت سے معاملات امریکہ کے ساتھ بنتے رہتے ہیں آگے پیچھے, اور وہ اس کی وجہ سے وہ بعض چیزوں میں حمایت کرتے ہیں بعض چیزوں میں حمایت نہیں کرتے. ریلیز کی حد تک جہاں بات ہے ہمیں اس نظر میں دیکھنا ہوگا کہ ایک تو جو مڈل ایسٹ میں پیس پروسیس چل رہا ہے اور جو اسرائیل سے ریلیٹڈ معاملات چل رہے ہیں, دوسرا یہ کہ جو چائنا ایران کی اسٹریٹجک ڈیل ہوئی جس میں چائنا نے کہا کہ وہ انویسٹ کرے گا شاید $400 بلین, تو اس صورت میں ایک اور کمپلیکیشن بن جاتی ہے کہ کیا فرض کریں کہ یہ اس طرح آپ نے کہا کہ امپوز ہو جاتی ہیں سینکشنز, تو کیا چائنا اپنا اس منصوبے کو منسوخ کر دے گا ایران کو, کیونکہ اگر وہ کرتا ہے واقعی چاران چائنا آگے بڑھتا ہے, اور وہ بھی میرا خیال ہے کوشچنیبل ہے کہ کیا ایران تیزی سے آگے بڑھنے کے لیے تیار ہے کہ وہ بھی ایسا لیوریج یوز کرنا چاہتا ہے ایران کے ساتھ جو معاملات ہیں اپنے تعلقات جو ہیں امریکہ کے ساتھ اس میں, تو اور کیا وہ رسک کرنا چاہتا ہے اگر سینکشن لگ جاتی ہیں اور چائنا پھر بھی آگے بڑھتا ہے امپلیمنٹ کرتا ہے, کیا امریکہ مزید چائنا پہ بھی سینکشن لگا دے گا اور اس صورت میں کیا صورتحال بنتی ہے, تو اور دوسری صورت میں اگر نہیں لگتی سینکشن تو پھر تو چلیں کوئی اس طرح سے معاملات میں فرق نہیں پڑتا, لیکن جو کہ امریکہ کی کوشش ہے کہ ایران کو کمزور کیا جائے اس جو چائنا کے تعلقات ہیں یا انویسٹمنٹ, اس سے تو اس کو دباؤ ملے گا, تقویت ملے گی اور وہ الٹا اثر ہوگا جو کہ امریکہ کی کوشش ہے, تو اس سے اور اس سے پھر جو ہے جو امریکہ کے یا جو اسرائیل کے جو اس وقت تعلقات چل رہے ہیں مشرق وسطی سے مڈل ایسٹ پیس پروسیس سے ریلیٹڈ بھی, اس میں بھی ظاہری بات کی کمپلیکیشن بن جاتی ہیں, کیونکہ وہ تو ایران کو ایک تقویت پہنچاتی ہے ایز اپوز ٹو کو اس کو کمزور کیا جائے, یا جو شکایت ہے اسرائیل یا امریکہ کی طرف سے کہ جو ایران کا وائڈر بیہیویئر ہے مشرق وسطی میں یا اسرائیلی فلسطین ریلیٹڈ معاملات میں بھی اور یا جو اس کی مسائل ریلیٹڈ ٹیکنالوجی ہے اس کو کمزور سینکشن لگا کے کمزور کیا جائے, اس بیہیویئر کو چینج کیا جائے تاکہ جو ہے جو مڈل ایسٹ پیس پروسیس سے ریلیٹڈ تعلقات ہیں فلسطین والے معاملات ہیں اور جو وائڈر بیہیویئر شام میں اسر رسوخ لبنان میں جہاں جہاں بھی ایران کا ہے وہ اس کو روکا جائے, لیکن اگر ایران مضبوط ہوتا ہے چائنا کی انویسٹمنٹ سے اسی وجہ سے تو وہ تو پھر شاید کمپلیکیٹ ہو جاتا ہے معاملہ.
اسنیپ بیک اور اس کے مضمرات پر گفتگو کرتے ہوئے جہانگیر خٹک کا کہنا تھا,
یہ جو ایران کا جو مغربی ممالک امریکہ سمیت جو نیوکلیائی پروگرام کے حوالے سے جو ایگریمنٹ ہوا تھا 2015 میں, تو اس کے سگنیٹریز میں ظاہر امریکہ تھا جو کہ لیڈ رول پلے کر رہا تھا, لیکن گزشتہ برس صدر ٹرمپ نے یہ فیصلہ کیا کہ امریکہ اس ڈیل سے یا اس معاہدے سے باہر نکل رہا ہے, امریکہ باہر نکل گیا تھا, لیکن جو یورپین ایلائز تھے ان کی جو سوچ تھی وہ ذرا مختلف تھی, ان کا یہ خیال تھا کہ اس کے ذریعے ہی ہم ایران کو نیوکلیئر پروگرام کو آگے بڑھانے سے روکا جا سکتا ہے, تو یہ اختلاف آج بھی موجود ہے. اسنیپ بیک پروویژنز اس 2015 ہی کے معاہدے کی ایک شک ہے جس کے تحت کوئی بھی سگنیٹری یعنی اس معاہدے میں شامل کوئی بھی ملک یہ فیصلہ کر سکتا ہے کہ چونکہ ایران اس معاہدے پر مکمل طور پر عمل درآمد نہیں کر رہا لہٰذا ہم ایران کے اوپر دوبارہ سینکشنز لگانا شروع کرنا چاہتے ہیں, اور وہ کر سکتے, اور یہ وہ سینکشنز ہوگی جو کہ اس معاہدے سے پہلے ایران پر لگی ہوئی, جو موو صدر ٹرمپ نے جو فیصلہ کیا اور یہ موو چلائی جا رہی ہے, امریکہ یہ توقع کر رہا ہے کہ اس کے بعد عملاً یہ معاہدہ ختم ہو جائے گا, اور اس کے نتیجے میں مجھے ایسا محسوس ہوتا ہے کہ اقوام متحدہ میں جو سیکیورٹی کاؤنسل ہے وہ بہت زیادہ پہلے سے تقسیم کا شکار تھی اور اب تو وہ بہت زیادہ مزید تقسیم ہو جائے گی, کیونکہ اس وقت سیکیورٹی کاؤنسل کے دو پرماننٹ ممبرز یعنی کہ برطانیہ اور فرانس اور تیسرا ایک نان پرماننٹ ممبر جرمنی, یہ تین ممالک وہ ہیں جو کہ رشیا اور چائنا کے علاوہ جو کہ اس معاہدے کا حصہ ہے, اور اب دیکھنا یہ ہے کہ وہ کس طریقے سے ریئیکٹ کرتے ہیں, اور ایران جو کہ آپ واقعی اس میں کوئی شک نہیں ہے کہ جو ایران نے تو باقاعدہ اعلان کیا کہ ہم اپنے نیوکلیائی پروگرام کو دوبارہ شروع کر رہے ہیں, جب امریکہ اس معاہدے سے نکل گیا تو اس وقت نومبر میں انہوں نے یہ اعلان کیا تھا, تو لگتا تو یہ کہ وہ آلریڈی وائلیشن میں ہے. تو اب دیکھنا یہ ہے کہ اس کا نتیجہ کیا نکلے گا.
یہ بتائیے کہ مڈل ایسٹ کی جو سچویشن ہے اس وقت بڑی فلوئڈ ہے, اس پر اس دونوں صورتوں میں کیا اثر پڑے گا؟
دیکھیے اثر تو بہت زیادہ پڑے گا, کیونکہ آپ ذہن میں رکھیے کہ دوسری جانب آپ نے مڈل ایسٹ کا ذکر کیا, میں اس طرف آنے والا تھا کہ یہ ذہن میں رکھیے کہ یہ واقعہ ایسے موقع پر ہو رہا ہے کہ جب متحدہ عرب امارات اور ایران کے درمیان بہت زیادہ تناؤ ہے, اور خیال یہ ہے کہ شاید چونکہ عرب ممالک تو پہلے سے امریکہ کے اس پالیسی کے حق میں ہے کہ جتنا پریشر ایران پر بڑھایا جائے اتنا بہتر ہے, عرب ممالک اس اگریمنٹ کے خلاف تھے. جب یہ اگریمنٹ ہو رہا تھا سابق صدر اوباما کے دور میں, تو اس وقت وہ اس کے خلاف تھے, اور ان کے لیے تو یہ ظاہر ہے کہ ایک طرح کی اچھی خبر ہے. لیکن میرا خیال ہے کہ اس کا اثر بالکل مڈل ایسٹ پر ہوگا, اور وہاں پر کم از کم یونائٹڈ عرب ایمریٹس اور ایران کے درمیان جو اس وقت موجودہ تناؤ ہے, میں اس کو زیادہ تو بہت نہیں دیکھوں گا کہ بہت زیادہ اس سے کوئی جنگ شروع ہو سکتی ہے, لیکن میں یہ ضرور کہوں گا کہ اس علاقے میں عدم استحکام بڑھ سکتا ہے.
ڈاکٹر زبیر اقبال کا کہنا تھا کہ اس معاہدے سے امریکہ کے الگ ہونے کے بعد صورتحال بہت زیادہ پیچیدہ ہو گئی ہے. انہوں نے کہا
2018 میں چونکہ امریکہ نے خود ہی وِتھڈرا کر لیا تھا اس ایگریمنٹ سے, تو پرابلم بڑی کمپلیکیٹڈ ہو گئی. وہ اس لیے کہ چونکہ امریکہ اب اس ایگریمنٹ کا پارٹنر نہیں ہے, تو یہ بڑی مشکل سی بات ہو جاتی ہے کہ وہ سیکیورٹی کاؤنسل میں جا کے اسی ایگریمنٹ کی ایران کے خلاف جو ریسٹرکشن ہیں جو اس کو فری کر دی گئی تھی 2015 کے بعد, ان کو دوبارہ ری امپورٹ کر دیں. اچھا اگر یہ ویٹو ہوتا ہے تو اس کی بڑی کمپلیکیشن ہے. وہ اس لیے کہ امریکہ جو ہے ایز اے ممبر آف دا سیکورٹی کاؤنسل وہ یہ کہہ سکتا ہے کہ جہاں تک اسنیپ بیک کا معاملہ ہے وہ ویلڈ ہو گیا ہے اور اس کو امپوز کر دیا جائے, وہ اپنی طرف سے امپوز کریں گے, اور ایکسپیکٹیشن یہ ہوگی کہ سیکورٹی کاؤنسل کے دوسرے ممبر بھی اس کو امپوز کریں. لیکن جیسے آپ کو معلوم ہے کہ ڈیفینیٹلی رشیا اور چین اس کو یہ ریزولوشن کو امپوز کرنے کے لیے تیار نہیں ہے, تو اس کی وجہ سے سیکورٹی کاؤنسل میں جو قسم کی یونٹی پائی جاتی تھی ایران کے معاملوں میں وہ ختم ہو جائے گی. اور اس کے ساتھ ساتھ صرف یہی نہیں کہ سیکورٹی کاؤنسل کے ریزولوشن کی افیکٹونیس کم ہو جائے گی, بلکہ اس کے ساتھ ساتھ یہ بھی ہوگا کہ جو گلوبل انڈرسٹینڈنگ ہے ایران کے معاملے میں ان کی انفورسمنٹ جو ہے کمزور ہو جائے گی. تو اس کا فائدہ بیسیکلی کسی کو نہیں ہوگا.
اسٹیپ بیک کو ٹریگر کیا جائے گا, کیا اس سے ایران کے اوپر دوبارہ سینکشنز جو ہیں وہ عائد ہو جائیں گی آٹومیٹیکلی؟
دیکھیے مقصد تو یہی ہوتا ہے, اسنیپ بیک کا مطلب یہ ہوتا ہے کہ وہ ریسٹرکشنز جو 2015 میں لگی ہوئی تھی وہ دوبارہ لگ جائیں گی, لیکن اس کی انفورسمنٹ کی پرابلم آ جاتی ہے کہ انفورسمنٹ کون کرے گا. سیکورٹی کاؤنسل تو نہیں کرے گی کیونکہ یہ ریزولوشن افیکٹلی سیکورٹی کاؤنسل کا نہیں ہوگا. اگر یہ نہیں ہے تو پھر سیکورٹی کاؤنسل پاور لیس ہو جاتی ہے. اگر سیکورٹی کاؤنسل پاور لیس ہو جاتی ہے تو پھر یہ بائی لیٹرل ایشو بن جاتا ہے, اور ملک جو ہے وہ بائی لیٹرل ایشو کے متعلق سوچتے ہیں کہ ان کے اپنے انٹرسٹ میں کیا ہے. شاید کچھ ملک امریکہ کو ساتھ دیں گے, لیکن جیسے ہم دیکھ سکتے ہیں یورپین یونین نیوٹرلٹی اور اس کے ساتھ ساتھ رشین اور چائنیز سپورٹ ایران کے لیے ایسی ہے کہ اس کو انفورس کرنا آسان نہیں ہوگا, بلکہ جیسے میں نے پہلے عرض کیا کہ بائی لیٹرل کی بات بن جائے گی, اس کے اثرات کافی حد تک کمزور ہوتے ہیں.
اسنیپ بیک کے انفورس ہونے کی صورت میں یا نہ ہونے کی صورت میں مڈل ایسٹ پر اس کے کوئی اثرات پڑیں گے؟
مارجنل. آئی ڈونٹ سی کہ مڈل ایسٹ پہ کوئی اثر ہوگا, کوئی میجر سگنیفیکنٹ اثر ہوگا, یہ سب 2-3 مہینے کی بات, اس کے بعد نئے قسم کے ایشو سامنے آ جائیں گے.
یہ تھے ڈاکٹر زبیر اقبال, قمر عباس جعفری, اردو VOA واشنگٹن.
VOA اردو اب آپ کے ہاتھ میں, پڑھیے دیکھیے سنیے سیو کیجیے فالو کیجیے, دور جانے کی ضرورت نہیں. VOA اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو VOA کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے, جو ایپ سٹور پر بھی دستیاب ہے. VOA اردو اب آپ کے ہاتھ میں.
اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن سے آج کا یہ پروگرام ختم ہوتا ہے. یاسمین جمیل کو اجازت دیجیے, خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے
وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی